नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म रत्नावली शर्मा। आज 2079 साल असार महिनाको 31 गते शुक्रबार, श्रावण कृष्ण पक्ष द्वितीय तिथि, तदनुसार जुलाई 15 तारीक सन् 2022, नेपाल सम्बत 1142। प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको अर्थतन्त्र सुधारको योजना बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। अनधिकृत व्यक्तिले बजेट मार्फत करका दरमा चलखेल गरेको बेलाको सीसीटीभी फुटेज लगायत कागजात संसदीय छानबिन विशेष समितिले अझै पाउन सकेको छैन। 125 करोड़ नहुँदा 8 पुल सञ्चालनमा आउन सकेका छैनन्। आयातमा गैर कानूनी चलखेल भइरहेको छ। हतियार खरिद गर्दा मूल्यमा गड़बड़ी भएको छ। डाक्टर बाबुराम भट्टराई सहित 9 नेता जिम्मेवारी विहीन भएका छन्। उपेन्द्र यादव समूहले उहाँहरूलाई कार्यवाही गरेको छ। आज राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिकहरूले यिनै विविध प्रसंगलाई मुख्य खबरका रूपमा छापेका छन्। कार्यक्रमको शुरूमा गोर्खा पत्रमा छापिएको अर्थतन्त्र सुधारको योजना बनाउन निर्देशन शीर्षकको मुख्य समाचार लिएका छौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको अर्थतन्त्रको वर्तमान अवस्थालाई हेरेर सरकारले गर्नुपर्ने योजनाको खाका तत्काल तयार गर्न निर्देशन दिनुभएको छ। मौद्रिक नीति पनि तत्काल सार्वजनिक गर्न उहाँले निर्देशन दिनुभयो। अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले बिहिबार अर्थतन्त्रसँग प्रत्यक्ष सरोकार राख्ने निकायका पदाधिकारीलाई बालुवाटारमा बोलाएर यस्तो निर्देशन दिनुभएको हो। छलफलमा सहभागी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले भन्नुभयो, विश्व नै आर्थिक दृष्टिले जटिल अवस्थामा पुगिरहेका बेला नेपाल जस्तो सानो र भूपरिवेष्टित देशले आफ्नो अर्थतन्त्रलाई बलियो बनाउनका लागि चाल्नुपर्ने सबै कदम चाल्न प्रधानमन्त्रीबाट निर्देशन भएको छ। प्रधानमन्त्रीले नेपाल राष्ट्र बैंक, अर्थ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई बोलाएर मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी लिनुभएको हो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति ल्याएपछि अर्थतन्त्रमा सुधार हुन सक्ने अवस्था, वैदेशिक मुद्राको संस्थितिको हालको यथार्थ अवस्था, अर्थ सचिव मधु कुमार मरासिनीले मुलुकका आर्थिक सूचकांक तथा आर्थिक गतिविधि र उद्योग वाणिज्य मन्त्रालयका सचिव गणेश प्रसाद पाण्डेले मुलुकको पछिल्ला आयात निर्यातको अवस्थाबारे विवरण प्रस्तुत गर्नुभयो। बाहिर हल्ला गरिए जस्तै मुलुकको आर्थिक अवस्था खराब भइ नसकेको भए पनि अत्यावश्यक सेवा तथा वस्तुलाई मात्र आयात गरी निर्यात बढ़ाउने रणनीति अवलम्बन गर्नुपर्ने कुरामा छलफल भएको सचिव पोखरेलले बताउनु भएको छ। पछिल्ला दिन मुलुकमा वैदेशिक मुद्राको संचित पनि बढ़दै गएको, रेमिट्यान्स आप्रवाह पनि सन्तोषजनक रहेको प्रधानमन्त्री समक्ष प्रस्तुत गरिएका विवरणमा उल्लेख गरिएको छ। मौद्रिक नीति आइसकेपछि अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न सक्ने कुरामा सबै सरकारवाला निकायका पदाधिकारीहरूले जोड़ दिएका छन्। अर्थतन्त्र सुधारको योजना बनाउन निर्देशन गोर्खापत्रले मुख्य खबर छापेको छ। यसैबीच प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल प्रहरीका लागि हात हतियार किन्ने निर्णय नभएको बताउनु भएको छ। नेपाली कांग्रेस कार्य समिति बैठकमा बिहिबार केन्द्रीय सदस्यहरूले प्रहरीका लागि हात हतियार किन्नेबारे प्रश्न उठाउनु भएपछि प्रधानमन्त्री देउवाले सरकारका तर्फबाट हतियार खरिदको कुनै निर्णय नभएको बताउनुभयो। प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै केन्द्रीय सदस्य रामहरि खतिवड़ाले भन्नुभयो, हतियार खरिद गर्ने कुनै निर्णय भएको छैन, कहाँ छ, सरकारबाट कुनै निर्णय भएकै छैन। उहाँका अनुसार नेताहरू गोपालमान श्रेष्ठ र अर्जुन नरसिंह केसीले नेपाल प्रहरीको हतियार खरिदबारे प्रधानमन्त्रीसँग प्रश्न राख्नु भएको थियो। हात हतियार खरिदको निर्णय भएको छैन, प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ। अनधिकृत व्यक्तिले बजेट मार्फत करका दरमा चलखेल गरेको बेलाको सीसीटीभी फुटेज लगायत कागजात संसदीय छानबिन विशेष समितिले समयमा पाउन सकेको छैन। समितिले बिहिबार दिउँसो 2 बजेभित्र ती कागजात उपलब्ध गराउन अर्थ मन्त्रालयलाई भनेको थियो, तर ती कुनै पनि प्राप्त नभएको समिति सचिव सुरेन्द्र अर्यालले बताउनुभयो। हामीले बिहिबार दिउँसोसम्म उपलब्ध गराउन भनेका थियौं, तर मागेका कुनै पनि वस्तु अहिलेसम्म पाउन सकिएको छैन, सचिव अर्यालले भन्नुभयो। अर्थ मन्त्रालयका सचिव मधु कुमार मरासिनीले प्राविधिक समस्या आएको भन्दै सीसीटीभी तथा कागजात उपलब्ध नगराएको जनाइएको छ। मन्त्रालयको आनाकानीमै समितिको तीन दिन बितिसकेको छ। यो समितिले गठनको एक सातापछि मात्रै काम थालेको थियो। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएकै दिन असार 22 गते छानबिन समिति गठन गरिएको थियो। उसले असार 27 काम थालेको हो। शुक्रबारदेखि द्रुत गतिमा काम अगाडि बढ़ाउने कार्यतालिका बनेको थियो, तर सीसीटीभी र आवश्यक कागजात नपाएपछि अन्यल भएको जनाइएको छ। छानबिन समितिले पाएन सीसीटीभी। अन्नपूर्ण पोस्टले मुख्य खबर छापेको छ। आर्थिक संकट देखाउँदै सरकारले सेटिङमा गत वैशाख 13 गते 10 वस्तु आयातमा रोक लगाएको थियो। 3 महिनाका लागि भन्दै रोकिएका त्यस्ता वस्तुमा अत्यावश्यक धेरै थिए, तर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उक्त निर्णय पुनरावलोकन नगरी सोही निर्णयलाई निरन्तरता दिने चलखेल भइरहेको छ। यो देशमा आर्थिक संकटका लागेको अवस्था होइन, तर सरकारले आफू खुशी वस्तु र व्यापार गर्ने व्यक्ति छानेर निर्णय गर्नु गैर कानूनी भएको विज्ञको धारणा रहेको छ। आयातमा गैर कानूनी चलखेल शीर्षकमा अन्नपूर्ण पोस्टले मुख्य समाचार छापेको छ। सरकारले नेपाल प्रहरीका लागि खरिद गर्न लागेको हतियार बेच्ने कम्पनीको मूल्य र खरिद गर्ने मूल्य फरक परेको छ। गृह मन्त्रालयले अर्थ समितिलाई पठाउन लागेको विवरणमा कुन मितिमा बनेको भन्ने नखुलाई हतियारको मूल्य मात्रै राखेर पत्र पठाउने तयारी गरेको छ। सो पत्रमा उल्लेख गरेको मूल्य र कम्पनीको मूल्य भने फरक रहेको छ। आजको नागरिकले हतियार खरिद गर्दा मूल्यमा गडबड़ी शीर्षकमा मुख्य खबर छापेको छ। नागरिक अगाडि लेख्छ, स्रोतका अनुसार सरकारले 9mmको पिस्तोललाई $1,000 प्रस्ताव गरेको विवरणमा उल्लेख छ, जबकि सन् 2022 बनेको 9mmको हतियारको मूल्य $769 रहेको छ। त्यति बेला बनेको 9mmको पिस्तोल ल्याए पनि $231 बढ़ी प्रस्ताव गरिएको छ, तर सन् 2017 बनेको करिब $350-$400 भन्दा बढ़ी नपर्ने स्रोत को दावी छ। प्रहरीलाई हतियार चाहिएको छ भन्दैमा पुराना हतियार ल्याउने कुरा हुँदैन। अहिले प्रस्ताव गरेको मूल्यमा सन् 2022 बनेको हतियार आउँछ, तर सरकारले पुराना हतियार ल्याउन खोजेको हो वा बिचौलियाको फन्दामा परेको हो केही जानकारी भएन, गृह मन्त्रालय स्रोतले भन्यो। मन्त्रालयले अर्थ समितिलाई पठाउन लागेको विवरणमा पनि हतियार बनेको मिति उल्लेख छैन। गृह मन्त्रालय स्रोतका अनुसार इटालीको बेरेटा कम्पनीबाट हतियार खरिद गर्न लागे पनि कुन मितिमा बनेको ल्याउन लागि भन्ने उल्लेखै नगरी समितिलाई विवरण पठाउने तयारी भइरहेको हो। हतियार खरिद गर्दा मूल्यमा गडबड़ी, नागरिकले मुख्य खबर छापेको छ। यता कान्तिपुर दैनिकले हतियार इटालीका आउँदै चीनबाट बिचौलिया नेपाली शीर्षकमा मुख्य खबर छापेको छ। प्रहरी प्रधान कार्यालयले 84 करोड़ रूपियाँ बराबरका हतियार तथा गोली गट्ठा किन्न 3 विदेशी कम्पनीसँग सम्झौता गरेको छ। शटगन र पेस्तोल इटालीको बेरेटा र फाबाम कम्पनीका भए पनि नेपाल ल्याउन चीनको पोलिटेक्नोलोलिज इंकलाई प्रयोग गरिएको छ। यसका बिचौलिया दीपक भट्ट हुन्, जसले नेपालको सत्तापक्ष प्रतिपक्ष संसदका राज्य व्यवस्था समिति र सार्वजनिक लेखा समितिलाई समेत आफै व्यवस्थापन गर्ने दावी गर्दै आएका छन्। प्रहरी प्रधान कार्यालयले 1,000 थान पेस्तोल किन्ने ठेका चिनिया कम्पनीलाई दिएको हो। इटालीको बेरेटा डिफेन्स टेक्नोलोजिजमा उत्पादित पेस्तोल ल्याउन चिनिया कम्पनी पोलिटेक्नोलोजिजसँग सम्झौता भएको छ। यस्तै पेस्तोलमा लाग्ने गोली भने चिनिया कम्पनीबाटै खरिद गर्ने सम्झौता छ। गोली खरिदका लागि हङकङको निहाल ट्रेडिङ मार्फत काम भएको देखिन्छ। भट्टले 2071 प्रहरीका लागि 1.5 अर्बका हतियार खरिद गर्न जोड़बल गरेका थिए। चीन र इटालीबाट हतियार किन्न उनले दवाब दिएका थिए, तर प्रहरी प्रधान कार्यालयले तत्कालको प्राथमिकता हतियार नभई भौतिक संरचना निर्माण भएका कारण देखाएर बजेट फ्रिज गराएको थियो। करिब 8 वर्षपछि उनै भट्टले चीन र इटालीबाट 84 करोड़का हतियार खरिद गर्नका लागि एजेन्टका रूपमा ठेक्का हात पारेका छन्। भट्टले नै आगामी केही महिनापछि थप 51 करोड़का हतियार तथा सुरक्षा सामग्री किन्न लबिङ गरिरहेका थिए। 1.35 अर्ब करोड़का सुरक्षा सामग्री किन्ने योजना अन्तर्गत पहिलो लटमा 84 करोड़का सामान खरिद गर्ने सम्झौता भएको हो। सरकार प्रतिपक्ष संसदको राज्य व्यवस्था र सार्वजनिक लेखा समितिलाई समेत मुठीमा राखेको दावी गर्दै आएका दीपक भट्ट बिचौलिया रहेका छन्। बिचौलिया भट्टको डिल हात हतियार इटालीका आउँदै चीनबाट बिचौलिया नेपाली शीर्षकमा कान्तिपुरले मुख्य खबर छापेको छ। यसैबीच राजनैतिक दलका प्रमुख नेताहरूलाई प्रभावमा पार्दै आएका बिचौलिया दीपक भट्टले हतियार खरिद गर्न सरकारी अधिकारी समक्ष डील गरेको भिडियो सार्वजनिक भएको छ। कान्तिपुर टेलिभिजनबाट बिहिबार प्रसारित भिडियोमा भट्टले हतियार खरिद गराउन सरकार संसद विपक्षी दलका नेता छिमेकी देश र आवश्यक परे अरू जो कोहीलाई मिलाउने जिम्मा पनि लिएका छन्। मेरो त्यो हैसियत छ, म त्यो गर्न सक्छु भन्दै उनले हतियार खरिद प्रक्रिया अघि बढ़ाउन सरकारी अधिकारीसँग लबिङ गरिरहेको भिडियोमा देखिन्छ। यो पनि कान्तिपुरले छापेको छ। तपाई अहिले रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। कार्यक्रममा एकछिन सूचना र सन्देश।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर जाने बल्का SMS, हुर हुर चल्ने 4G इन्टरनेट, सलल जोडिने ती CUG नेटवर्क अनि आहा कति रमाइलो NTTV, बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा यहाँलाई पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। वैवाहिक अंगीकृत विदेशी चेली नेपाली बुहारी नागरिकताको व्यवस्था विधेयकमा नसमेटेको भन्दै माले लगायतका दलका सांसदले आपत्ति जनाएका छन्। नेपाल नागरिकता ऐन 2063 संशोधन गर्न बनेको विधेयकबारे सैद्धान्तिक छलफलमा उनीहरूले यसप्रति विरोध गरेका हुन्। कांग्रेस सांसदले भने कानून बनाउन नसक्दा नागरिकताविहीन बन्न पुगेका लाखौं युवा युवतीलाई नागरिकता दिन यो विधेयक ल्याएको बताएका छन्। एमाले सांसद कृष्ण भक्त पोखरेलले वैवाहिक अंगीकृतको हकमा के गर्ने भन्दै प्रश्न गर्नुभयो। छोराले बिहे गरे बुहारीलाई नागरिकता दिने नेपालको प्रचलन छ, छोरीले विवाह गर्यो भने त्यसका सम्बन्धमा संविधानले बोल्दैन, केही छैन। सांसद पोखरेलले भन्नुभयो तर बुहारीको हकमा आउने बित्तिकै दिने वा निश्चित समयमा कुनै छलफल हुन नसक्ने हो। उहाँले प्रश्न गर्नुभयो, आउने बित्तिकै भोलिपल्ट नागरिकता पाउने विश्वको एउटा देशको नाम दिन गृहमन्त्रीलाई सांसद पोखरेलले चुनौती पनि दिनुभयो। राज्य व्यवस्था तथा सुशासन समितिले यसअघि विवाह गरेर आएको 7 वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिक पाउने व्यवस्था सहितको विधेयक प्रतिनिधि सभामा पठाएको थियो, तर उक्त विधेयक फिर्ता लिई यही असार 24 गते दर्ता गरेको विधेयक गृहमन्त्री बालकृष्ण खाँडले बिहिबार सदनमा पेश गर्नु भएको हो। विदेशी बुहारीलाई आउने बित्तिकै नागरिकता अन्नपूर्ण पोस्टले छापेको छ। सत्तारूढ़ जनता समाजवादी पार्टी नेपाल जसपा अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई सहित 9 नेतालाई कार्यवाही गरेको छ। वीरगंजमा बिहिबार सम्पन्न उपेन्द्र समूह केन्द्रीय समिति विस्तारित बैठकले अनुशासन कार्यवाही गर्दै उनीहरूलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो। उपेन्द्र समूहले गरेको कार्यवाही, बाबुराम सहित 9 नेता जिम्मेवारी विहीन, संघीय परिषद अध्यक्षमा अशोक राई, नयाँ पार्टी गठन गर्दै भट्टराई शीर्षकमा राजधानीले अग्रपृष्ठमा छापेको छ। यता यही प्रसंगलाई नागरिक दैनिकले जसपा विवाद, एकल अध्यक्ष बनाउन विधान संशोधन, नयाँ पार्टी खोल्दै बाबुराम शीर्षकमा प्राथमिकता दिँदै समाचार छापेको छ। वीरगंजमा बुधबारदेखि शुरू जनता समाजवादीको बैठक बिहिबार रातिसम्मै जारी रह्यो। विधान संशोधनदेखि पार्टीको संगठनात्मक संरचनामा राजनैतिक समिति पोलिट ब्यूरो थप्नेसम्मका 14 प्रस्तावमाथि छलफल भएको बैठकमा सहभागी केन्द्रीय समिति सदस्यले बताएका छन्। जसपा अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा वीरगंजमा बसेको बैठकले गर्ने निर्णय ऐतिहासिक महत्वको हुने केन्द्रीय सदस्य फिरोज मंसूरले दावी गर्नुभयो। यसैबीच जनता समाजवादी पार्टी जसपा दोस्रो पटक विधिवत रूपमा फुट्ने भएको छ भन्दै नागरिक अगाडि लेख्छ। जसपाको संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई र वहाँ निकट नेताहरू नयाँ पार्टी खोल्ने निष्कर्षमा पुग्नु भएको हो। अब हामी नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका छौं। जसपाका कार्यकारिणी समितिका सदस्य प्रशान्त सिंहले भन्नुभयो, उहाँ उपेन्द्र यादवले स्वयं संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईलाई नै कार्यवाही गर्नुहुन्छ भने उहाँसित सँगै बस्ने विकल्प समाप्त भएका छन्। काठमाडौँमा बसेको जसपाको विस्तारित केन्द्रीय समितिको बैठकपछि आफूहरू यस्तो निष्कर्षमा पुगेको उहाँले बताउनुभयो। जसपा विवाद, एकल अध्यक्ष बनाउन विधान संशोधन, नयाँ पार्टी खोल्दै बाबुराम, नागरिकले प्राथमिकताका साथ समाचार छापेको छ। चिनिया उच्चस्तरीय टोली चार दिने नेपाल भ्रमण सकेर फर्के लगतै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दिल्ली यात्रामा निस्कदै हुनुहुन्छ। सत्तारूढ़ भारतीय जनता पार्टीको निमन्त्रणामा दाहाल शुक्रबार दिल्ली जान लाग्नु भएको हो। प्रधानमन्त्री पत्नी आरजू देउवा राणा समेत दिल्लीमा रहेका बेला हुन लागेको दाहालको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। दाहालको भ्रमण माओवादी भाजपा सम्बन्ध सुधारमा केन्द्रित हुने औपचारिक जानकारी दिए पनि सत्ता गठबन्धनको निरन्तरतासँग समेत जोड़िएको स्रोतले जनाएको छ। चिनिया नेता फर्के लगतै दाहाल दिल्लीतिर कान्तिपुरले अग्रपृष्ठमा समाचार छापेको छ। नारायणगढ़ मुगलिन सड़कमा 1.25 अर्ब भन्दा बढ़ी रूपियाँको लागतमा निर्माण भइरहेका 15 पुल मध्ये 8 बनिसकेका छन्। ती पुलमा मोटर गुडाउन मजाले सकिन्छ, तर 1.25 करोड़ भन्दा थोरै बढ़ी बजेट नपाउँदा सड़क विभागलाई पुल हस्तान्तरण गरेर सञ्चालन गर्न सकिएको छैन। 15 पुलको कुल लागत भने 1.27 करोड़ 5 लाख रूपियाँ छ। सञ्चालन गर्न आवश्यक भने 1.18 करोड़ रूपियाँ मात्र हो। निर्माण सम्पन्न भएका पुलमा खहरे खोला पुल, खोर पुल, लामो बालुवा पुल, भोरले पुल, सिमलताल पुल, सेती दोभान पुल, डुम्रे खोला पुल र टोपे खोला पुल छन्। बनिसकेका यी पुलका लागि आवश्यक रकम पनि ठूलो संरचना निर्माणका लागि होइन, पुल र सड़कसँगै रहेका घरटहराको क्षतिपूर्ति दिनका लागि आवश्यक हो। पटक पटक माग गर्दा पनि निकासा हुन नसकेका पुल सञ्चालनमा ल्याउन नपाउँदा सड़क सञ्चालनमै समस्या भएको डिभिजन सड़क कार्यालय भरतपुरका सूचना अधिकारी शिव खनालले बताउनुभयो। निर्माण सम्पन्न भएर पनि पुल सञ्चालनमा ल्याउन नपाउँदा जुन गतिमा सड़क सञ्चालन हुनुपर्ने हो त्यो हुन सकेको छैन। पुल वरपर रहेका 25 घरटहराको क्षतिपूर्ति रकम निकासा नहुँदा पुल सञ्चालनमा आउन नसकेको हो। 1.25 करोड़ नहुँदा सञ्चालन भएनन् 8 पुल, गोर्खापत्रले प्राथमिकताका साथ खबर छापेको छ। यसैबीच चालू आर्थिक वर्ष 2078-79 230 पुल निर्माण सम्पन्न भएका छन्। चालू आर्थिक वर्षमा कुल 300 पुल निर्माणको लक्ष्य राखिएकोमा 230 निर्माण सम्पन्न भएको सड़क विभागले जनाएको पनि गोर्खापत्रले छापेको छ। महालेखा परीक्षकको कार्यालयले पूर्व राजा वीरेन्द्रको परिवारबाट राष्ट्रका नाममा आएको जग्गा यति समूहलाई लिजमा लगाउँदा अनियमितता भएको ठहर गरेको छ। त्यसबाट राज्यलाई करोड़ौं नोक्सान भएको महालेखाको 59 वार्षिक प्रतिवेदनमा उल्लेख छ। नेपाल ट्रस्टले गोकर्णेश्वरको जग्गा यति समूहको कम्पनी एलएम सुभीर ब्रदर्सलाई तथा दरबार मार्ग र ताहाचलको जग्गा उसकै भगिनी संस्था थामकेचु ट्रेकिङ प्रालीलाई लिजमा दिएको छ, तर सम्झौता कार्यान्वयन नहुँदा सरकारलाई नोक्सान भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। महालेखाले भन्यो गोकर्णको 2792 रूपनी जग्गाको बिना प्रतिस्पर्धा लीज अवधि बढ़ाइएको औचित्यपूर्ण देखिएन। दरबार मार्गमा 3 तलाको भवन बनाउने सम्झौता गरेर 4 तला बनायो। ताहाचलको जग्गामा 6 तलाको सम्झौता गरेर 12 तला बनाउने प्रयास गरियो। सम्झौता पालना नहुँदा करोड़ौंको नोक्सान भएको छ। यतिलाई कौड़ीको भावमा लीजमा दिएको नेपाल ट्रस्टको जग्गाबारे महालेखाका प्रश्न नयाँ पत्रिकाले मुख्य समाचार छापेको छ। संविधानको व्यवस्थालाई लत्याउँदै अनिवार्य र निशुल्क शिक्षाका नाममा सरकारले झण्डै 4 करोड़ रूपियाँ संकलन गरेको छ। संविधानको धारा 31 प्रत्येक नागरिकलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निशुल्क हुने व्यवस्था गरेको छ, तर उक्त व्यवस्था विपरीत विद्यार्थीसँग विभिन्न शीर्षकमा रकम उठाउने गरेको देखिन्छ। महालेखा परीक्षकको 59 वार्षिक प्रतिवेदनमा माध्यमिक तह अन्तर्गत राष्ट्रिय परीक्षा बोर्डले रजिस्ट्रेशन परीक्षा प्रमाणपत्र लगायत शीर्षकमा रकम असुल्ने गरेको उल्लेख छ। परीक्षकको प्रतिवेदन निशुल्क शिक्षाका नाममा 4 करोड़ संकलन नेपाल समाचार पत्रले मुख्य खबर छापेको छ। यसैबीच महालेखा परीक्षकको कार्यालयले 6 महानगरपालिका मध्ये विराटनगरमा बढ़ी र भरतपुरमा कम बेरुजु रहेको औल्याएको प्रसंगलाई पनि अग्रपृष्ठमा प्राथमिकता दिँदै विराटनगर महानगरपालिकाको बेरुजु सबैभन्दा बढ़ी शीर्षकमा समाचार छापेको छ। अब आजका पत्र पत्रिकामा प्रकाशित सम्पादकीयको पालो। आजका पत्र पत्रिकाले बेरुजु बढ़ेको विषयलाई सम्पादकीयमा उठाएका छन्। बेरुजुको बढ़दो आकार गोर्खापत्रको सम्पादकीयको शीर्षक हो। यो माग्ने बेरितले सरकारी धन खर्चने प्रवृत्तिमा सुधार आउन सकेको छैन भन्ने कुरा वर्षिने बढ़दो बेरोजगारीले देखाइरहेको छ। सरकारी तथा सार्वजनिक कार्यालयमा प्रचलित आर्थिक नियम कानूनको परिधि बाहिर गएर खर्च गर्ने प्रवृत्तिमा दरिलो नियन्त्रण हुन नसकेकै फलस्वरूप वर्षेनि बेरोजुमा बढ़ोत्तरी हुँदै गएको हो। अनियमित तवरले खर्च गर्ने अनि खर्चको हिसाब किताब कानूनसम्म ढंगबाट नराख्ने प्रवृत्ति मौलाउँदो छ। पेचकी स्वरूप लिएको रकमको फर्सुट नगर्ने कार्यबाट मुलुकमा बेरोजुको मार र भार बेपत्ताले बढ़दै गएकाले आर्थिक सुशासन जटिल बन्दै गएको छ। यसको प्रत्यक्ष असर मुलुकको साधन र स्रोतमा परिरहेको छ। यसै सन्दर्भमा महालेखा परीक्षक कार्यालयले पहिलो पटक मध्यम तथा न्यून जोखिमका निकायमा विद्युतीय लेखा परीक्षण सम्पन्न गरेको जनाएको छ। यसबाट भविष्यमा आधुनिक प्रविधिको प्रयोग गरेर सबै निकायमा छिटो छरितो तवरले लेखा परीक्षणको सम्भावना बढ़ेको छ। बेरोजुको बढ़दो आकार शीर्षकमा गोर्खापत्रले सम्पादकीयमा उल्लेख गरेको छ भने राजधानी दैनिकले पनि बेरोजुको समस्या हटाउ शीर्षकमा यही प्रसंगलाई सम्पादकीयमा उल्लेख गरेको छ। महालेखा परीक्षकको कार्यालयले यस वर्ष पनि देशमा विद्यमान कानूनको पालना गर्न स्रोत परिचालन योजना एवं बजेट तर्जुमा र कार्यान्वयनमा गम्भीरतापूर्वक ध्यान दिन सरकारलाई दिएको सुझाव कम महत्वको छैन। समग्रमा सुशासन कायम हुन नसक्नु नै समस्याको जड़ हो। आर्थिक सुशासन कायम गरेर बेरोजुको समस्या अन्त्य गर्न जोड़ दिनुपर्ने भन्दै राजधानीले बेरोजु समस्या हटाउ शीर्षकमा सम्पादकीय उठाएको छ। नेपाल समाचार पत्रले पनि यही विषयलाई बेरोजु घटाउ शीर्षकमा सम्पादकीय उठाएको छ। नागरिक दैनिकले आर्थिक अनुशासनहीनताको उत्कर्ष शीर्षकमा सम्पादकीय छापेको छ भने गवर्नर विवादले निम्ताएका प्रश्नहरू शीर्षकमा कान्तिपुरले सम्पादकीय छापेको छ। कान्तिपुर सम्पादकीयमा लेख्छ, नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले नेकपा एमालेको एउटा केन्द्रीय विभागमा नाम देखिएका यम अधिकारी आफू नभएको जिकिर गर्नुभएको छ र एमाले पनि आफ्नो विभागमा उल्लेखित उक्त व्यक्ति गवर्नर अधिकारी नभएको बताएको छ। यो दुईतर्फी स्पष्टीकरणबाट तत्काललाई गवर्नर अधिकारीको पदीय योग्यता र वैधतामाथि उठेको गम्भीर कानूनी प्रश्न केही हदसम्म भुत्ते भए पनि सम्पूर्ण आशंका भने निवारण भइसकेको छैन। विशेष गरी एमाले आफ्नो अर्थ तथा योजना विभागमा राखिएका ती यम अधिकारी खासमा को हुन् भनेर तत्कालै सार्वजनिक नगर्दा उक्त दुईतर्फी स्पष्टीकरणको विश्वसनीयतामाथिको प्रश्न जीवितै रहेको छ भन्दै कान्तिपुरले सम्पादकीयमा उठाएको छ। पत्र पत्रिकामा प्रकाशित सम्पादकीयपछि अब अन्य प्रसंगहरू। उपसभामुखका लागि भूषाल र भट्टराईको उम्मेद्वारी दर्ता, सत्ता गठबन्धनकै उम्मेद्वारलाई लोकसभाको पनि समर्थन। नेपाल समाचार पत्रले यो प्रसंग अग्रपृष्ठमा छापेको छ। प्रतिनिधि सभाको उपसभामुख पदका लागि सत्ता गठबन्धनबाट पुष्पा भूषाल र प्रतिपक्षी दल एमालेबाट विद्या भट्टराईले उम्मेद्वारी दर्ता गराउनु भएको छ। हिजो बिहिबार दिउँसो 1 बजे हुने हिजो उम्मेद्वारी दर्ता गराइएको हो। भूषालको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरूङ र समर्थकमा सांसद लक्ष्मी कुमारी चौधरी रहनु भएको छ। उपसभामुखका लागि भूषाल र भट्टराईको उम्मेद्वारी दर्ता, सत्ता गठबन्धनकै उम्मेद्वारलाई लोकसभाको पनि समर्थन। नेपाल समाचार पत्रले अग्रपृष्ठमा समाचार छापेको छ। अब पत्र पत्रिकामा प्रकाशित केही प्रसंगहरू छोटकरीमा। देशकै जेठो शिक्षण संस्था त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रतिष्ठा र विश्वास बढ़ाउँदै लैजानु पर्नेमा उल्टै बदनामी कमाउन थालेको भन्दै राजधानी दैनिकले बदनाम बन्दै जेठो विश्वविद्यालय शीर्षकमा मुख्य खबर छापेको छ। प्रधानमन्त्री कुलपति रहने त्रिभुवन विश्वविद्यालयमा पछिल्ला दिन गम्भीर प्रकारका गल्तीहरू दोहोरिने क्रम बढ़ेका छन्। प्रश्न पत्र गत वर्षको हुबहु हुने, परीक्षाफल समयमै प्रकाशन नहुने, ढिला सुस्ती तथा अनियमितता लगायतका कारण जेठो विश्वविद्यालयको प्रतिष्ठा र विश्वासमाथि प्रश्न उठ्न थालेको छ। यो प्रसंग राजधानीले छापेको छ। पश्चिम जर्मनीको बोनमा रहेको नेपाल सरकारको 57 वर्ष पुरानो जग्गा भवन सहितको सम्पत्ति बिक्री नहुँदा अलपत्र परेको प्रसंगलाई पनि राजधानीले अग्रपृष्ठमा समाचार बनाएको छ। पत्र पत्रिकामा प्रकाशित यिनै प्रसंगसँगै आजलाई कार्यक्रमको समय सकिएको छ। यसपछि अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक सहकर्मी शंकर भण्डारीलाई धन्यवाद। म रत्नावली शर्मा विदा हुन्छु। नमस्कार।